تفسیر تلاوت سنیے. وَإِبْرَاهِيمَ إِذْ قَالَ لِقَوْمِهِ اعْبُدُوا اللَّهَ وَاتَّقُوهُ ذَلِكُمْ خَيْرٌ لَّكُمْ إِن كُنتُمْ تَعْلَمُونَ. اب دیکھیے سورت العنکبوت کی آیت 16 سے حضرت ابراہیم علیہ السلام کا ذکر ہوتا ہے، اور حضرت ابراہیم علیہ السلام کی دعوت اور ان کے امتحانات، اس کی بھی ایک طویل داستان ہے. تو پہلے نوح علیہ السلام کا واقعہ سنایا، اور اب حضرت ابراہیم علیہ السلام کا. اور حضرت ابراہیم علیہ السلام جو ہیں، یہ بڑے سخت سخت امتحانات سے گزرے، اور اپنا باپ، پھر اپنی قوم، اور وہ سارے بت گھر اور بتوں کی پوجا کرنے والے، پھر آتش نمرود، پھر ملک شام سے ہجرت، پھر لکو تک جنگل بیابو گیا جو تھا مکہ کا صحرا، وہاں پہ قیام، پھر بیٹے کو ذبح کرنے کا واقعہ، اور پھر انہی کے واقعے میں حضرت لوط علیہ السلام کا بھی ذکر. تو اللہ تعالیٰ رسول اللہ صلی اللہ علیہ وسلم اور اہل ایمان جو تھے، ان کو تسلی دینے کے لیے، ان کے دلوں کو بندھانے کے لیے یہ بات بتاتے ہیں کہ ہم نے جس طرح نوح علیہ السلام کو رسول بنا کر بھیجا تھا، اسی طرح ابراہیم علیہ السلام کو بھی تو بھیجا تھا ان کی قوم کی طرف. وَإِبْرَاهِيمَ، اور ابراہیم علیہ السلام، اور آپ ان کے بارے میں تفصیل سے اب تک پڑھ چکی ہیں کہ وہ کون تھے. اواہم منیب تھے، وہ قلب منیب لے کر آئے، وہ اپنی ذات میں ایک امت تھے، اور توحید پرست تھے، اور اللہ تعالیٰ نے جو ہے وہ ان کو بہت بہترین مشاہدہ دیا تھا کہ مشاہدہ کرتے کرتے انہوں نے جو ہے وہ توحید کو پا لیا. تو ابراہیم، اور ابراہیم علیہ السلام، اذ قال لقومہ، جب انہوں نے اپنی قوم سے کہا، اعبدوا اللہ، عبادت کرو اللہ کی، واتقوہ، اور اسی کا تقوی اختیار کرو اور اسی سے ڈرو. تو آپ دیکھیے کہ یہاں پر جو ہے حضرت ابراہیم علیہ السلام نے اپنی قوم کو دو باتیں کہی ہیں. پہلی چیز کیا ہے کہ عبادت، اور عبادت جو ہے وہ کسے کہتے ہیں؟ عبادت عبد سے ہے، اور عبادت کہتے ہیں پرستش کو، پوجا پاٹھ کو، اطاعت کرنے کو. تین معنی آپ نے پڑھے تھے نا، اور پھر کیسے غلامی کرنا کہ اسی کا ہو جانا، اسی کا ہو جانا. جیسے گھوڑا ہے، اس کو اس کا مالک جس رسی سے اور جس کھونٹی سے باندھ دیتا ہے، وہ اسی کھونٹی کے ساتھ بندھا رہتا ہے، اور رسی جتنا اس کو چلنے کی اجازت دیتی ہے بس اتنا ہی چلتا ہے. ہر کھیت میں چرتا چکتا نہیں ہے، ہر جگہ منہ نہیں مارتا. تو اسی طرح لا الہ الا اللہ محمد رسول اللہ، اس کلمے نے، اس رسی نے، اس نے جو ہے ہمیں اللہ کی عبادت کی کھونٹی سے باندھ دیا ہے. اور اب یہ دین اسلام کی رسی ہمیں جہاں جہاں جتنا جتنا جانے کی اجازت دے گی، بس اتنا ہی جائیں گے، وہی کام کریں گے جو یہ کرنے کو کہے گی، اور ان کاموں سے ہٹ جائیں گے جن سے یہ منع کرے گی، ہے نا. تو عبادت کیا ہے؟ عبادت کرنا تواضع، عاجزی، انکساری اختیار کرنا، غلامی کرنا کسی نوکر کی طرح، نوکر کی طرح. اور حضرت ابراہیم علیہ السلام اپنی قوم سے کہتے ہیں اللہ کی عبادت کرو، اللہ کی بندگی کرو، اللہ کے بندے بن جاؤ. تو کیا معنی ہے؟ کہ اپنے خواہشات کے بندے بن کر مت جیو. کیونکہ انسان کیا کرتا ہے، کبھی اپنے نفس کی پوجا کرتا ہے، کبھی اپنی خواہشات کی پوجا کرتا ہے. تو مومن بننا کیا ہے، عبادت کرنا کیا ہے؟ اکثر حالات میں زمانے کے خلاف چلنا. اور دوسری بات انہوں نے کہی وتقو، اور اسی سے ڈرو. اور اسی سے ڈرنے کا کیا مطلب ہے؟ کہ اس کی نافرمانی کرنے سے ڈرو. ویسے تو عبادت میں تقویٰ بھی آ جاتا ہے، لیکن عبادت کے ساتھ تقویٰ کو جو الگ ڈیفائن کیا گیا، الگ اس کا جو ذکر آیا، تو معنی کیا ہے؟ تاکید کے لیے. تو عبادت کیا ہے؟ جو بھی احکامات ہیں جو اللہ تعالیٰ چاہتا ہے وہ کیا جائے، اور تقویٰ کیا ہے؟ جو بھی اللہ کی نافرمانیاں ہیں، جو گناہ ہیں، ان کو چھوڑ دیا جائے. اب آپ دیکھیں کہ اباؤ اجداد کی رسموں کی پیروی کرنا یہ عبادت نہیں ہے، اگر وہ دین اسلام کے خلاف جاتی ہیں. خواہش کو اونچا مقام دینے کے ماحول میں اصول کو اونچا مقام دینا، یہ ہے تقویٰ. اور ہمارا ماحول بھی، موجودہ دور کا ماحول کیسا ہے کہ خواہشات کو اونچا مقام دیا جاتا ہے. میری خواہش یہ ہے، میں چاہتی یہ ہوں، میں ایسے سوچتی ہوں، میرا خیال یہ ہے، مجھے ایسا گھر اچھا لگتا ہے نا. خواہ اس گھر میں مہمان جب بیٹھیں تو پھر مرد اور عورت الگ بھی نہ بیٹھ سکیں، ہے نا. خواہ وہ گھر جو ہے وہ حلال ذرائع سے حاصل ہی نہ ہو سکتا ہو، خواہ وہ گھر جو ہے وہ یتیموں اور بیواؤں کے حقوق کو چھیننے کے بعد ہی مل سکتا ہو، ہے نا. تو یہ ہے خواہشات کا دور دورہ. اور مومن بننا، عبادت کرنا، تقویٰ اختیار کرنا کیا ہے؟ خواہش کو اونچا مقام دینے کے ماحول میں اصول کو اونچا مقام دیا جائے. تو دنیا کے مفاد میں جینے کے ماحول میں آخرت کے مفاد میں جینے کا حوصلہ پیدا کیا جائے. یہ مفاد پرستی کا دور دورہ ہے نا، سب اپنے لیے جیتے ہیں، سب اپنے لیے کام کرنا چاہتے ہیں، لیکن آخرت کے مفاد کے لیے جینے کا حوصلہ پیدا کیا جائے. اور حضرت ابراہیم علیہ السلام ایسی قوم سے تعلق رکھتے تھے جو کہ اباؤ اجداد کی رسمیں کرنے والی تھی، رسموں کو زندہ کرنے والی، خواہشات کی پوجا کرنے والی، اباؤ اجداد کی اندھی تقلید کرنے والی، اور بتوں کو تراشنے والی اور بتوں کی پوجا کرنے والی. تو اب حضرت ابراہیم علیہ السلام اپنی قوم کو عبادت کی اور تقویٰ کی دعوت دیتے ہیں، اور پھر ساتھ ہی کہتے ہیں ذالکم خیر لکم ان کنتم تعلمون، یہ تمہارے لیے زیادہ بہتر ہے اگر تم جانو، اگر تمہارے پاس علم ہو. تو کیا بات پتہ چلتی ہے؟ کہ خواہشات کی پوجا چھوڑی جا سکتی ہے اگر قرآن کا علم حاصل کر لیا جائے. خاندان کی جو رسمیں ہیں، اباؤ اجداد کی جو اندھی تقلید ہے، اس کو خدا حافظ کہا جا سکتا ہے، الوداع کیا جا سکتا ہے اگر العلم پاس ہو، ہے نا. تو وہ بھی اپنے باپ دادا کو، اپنی قوم کے لوگوں کو کہتے ہیں ذالکم خیر لکم ان کنتم تعلمون، یہ ہے تمہارے لیے بہتر اگر تم علم رکھتے ہو. تو علم جہاں ہے تو وہ روشنی ہے، اور جہاں روشنی ہے وہاں اندھیرے جو ہے وہ اجاگر نہیں ہوا کرتے، وہاں اندھیرے بسیرا نہیں کیا کرتے، ڈیرا نہیں ڈالا کرتے. تو علم حاصل کرنا جو ہے وہ ضروری ہے. اسی لیے رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا تھا العلم فریدۃ علی کل مسلم و مسلم و مسلمہ، علم حاصل کرنا ہر مسلمان مرد اور عورت کے لیے ضروری ہے. پھر وہ جو دعوت دیتے ہیں نا توحید کی، حضرت ابراہیم علیہ السلام پھر اس کے حق میں تین دلائل دیتے ہیں. کہتے ہیں انما تعبدون من دون اللہ اوثانا، اس کے سوا نہیں، کیا تعبدون، تم عبادت کرتے ہو، من دون اللہ اللہ کے سوا، تم اللہ کو چھوڑ کر جنہیں پوج رہے ہو، جن کی عبادت کر رہے ہو، جن کی سیوا کرتے ہو، جن کی پوجا پاٹ میں لگے رہتے ہو، وہ ہے کیا، وہ کون ہے؟ اوثانن، تو اوثان ہے. اوثان کسے کہتے ہیں؟ بتوں کے لیے قرآن میں تین الفاظ آئے ہیں. ایک ہے سنم کا، جس سے مراد وہ بت ہیں جو قابل فروخت ہوں یا ادھر سے ادھر بھیجے جا سکتے ہوں، جیسے پیتل، لوہے، چاندی وغیرہ کے، لکڑی کے یا پتھر کے. اور بت تراشی کا جو فن تھا یہ حضرت ابراہیم علیہ السلام کے باپ آزر کا تھا، وہ بت تراش تھے اور بت فروش بھی. اور دوسرا لفظ قرآن میں نصب کا آیا ہے، ایسے بتوں اور مجسموں کو کہتے ہیں جنہیں کسی ایک جگہ نصب کر دیا جائے. اور مشرکین مکہ نے جو تھے وہ لات، منات، عزا اور حبل وغیرہ نصب کیے ہوئے تھے. تیسری طرف اوثان ہے، وسن کی جمع. اس کا زیادہ تر تعلق تو مقامات سے ہوتا ہے، جیسے آستانے وغیرہ، کیونکہ وہاں پہ بت ہوں یا نہ ہوں. اور بعض اوقات ایسا بھی ہوتا ہے کہ پتھر، درخت، ستارے، دریا وغیرہ سے لوگ الہی صفات کا تصور لینے لگتے ہیں، عقیدہ رکھ کے ان کی پرستش شروع کر دیتے ہیں. वो ऐसी जगहों को किसी बुजुर्ग या वली या किसी बुत से मंसूब कर देते हैं। तो गोया के यहाँ हजरत इब्राहिम अलैहिस्सलाम ने अपनी कौम के लिए औसान का जो लफ्ज इस्तेमाल किया है, तो इसका मतलब यह है कि कौम इब्राहिम के बुतखाने थे, जिनमें मतलब इसका मतलब है कि आस्ताने वगैरह भी थे और उसके साथ साथ उनके अंदर बुत भी मौजूद थे, है ना। तो तुम क्यों इबादत करते हो अल्लाह को छोड़कर उनकी, जो महज बुत हैं, औसान हैं, और दूना, दूने क्या है, ज़वील अज़ाद में से है ना, उनको छोड़कर। दूसरी दलील दी, वतख्लुकूना इफ़का, और तुम एक झूठ घड़ रहे हो। तो इसका मतलब क्या है कि अब ये नहीं कि तुम बुत घड़ रहे हो बल्कि तुम झूठ घड़ रहे हो। इसके मानी ये हैं कि बुतों का वजूद खुद एक झूठ है। जैसे वो क्या कहते थे, बुतों को कहते थे कि वो अल्लाह के यहाँ हमारे लिए मुकर्रब हैं, यानी वो अल्लाह के मुकर्रब हैं तो हमें भी कुर्ब दिलवा देंगे, वो अल्लाह के पास सिफारशी हैं हमें सिफारिश दिलवा देंगे। वो कहते थे या फिर ये अल्लाह की उतार हैं, अल्लाह की औलाद हैं, किसी को शिफा देने वाला, किसी को औलाद बख्शने वाला, किसी को रोजी दिलवाने वाला, वो कहते थे। और आज के दौर में भी देखें तो लोग ऐसे ही कहते हैं ना कि फलां जगह अगर दूध का चढ़ावा ना चढ़ाया तो फिर तो जी हमारे जानवर बीमार हो जाते हैं, अगर हमने जो है वो फलां आस्ताने पर इतना खाना ना पहुंचाया हमारी तो जमीन में खेती में पैदावार नहीं होती, है ना, फलां बुत खाने पर हाजिरी देने से, फलां मजार पर जो है वो जाने से जो है रिस्क में फरावानी होती है, बेटे पैदा होते हैं। तो ये चीजें सारी क्या हैं, तखलुकूना इफ्का, कि तुम इफ्क घड़ते हो। इफ्क होता क्या है, रुख मोड़ देना। इफ्क वाकई, इफ्क हजरत आयशा रज़ी अल्लाह के बारे में आप पढ़ चुकी ना कि उन पर इल्जाम लगाया गया, तो रुख को मोड़ दिया जाए क्या है कि अर्श को फर्श कर दिया जाए और फर्श को अर्श कर दिया जाए, है ना, सर को नीचे और पांव को ऊपर कर दिया जाए, बात को बिल्कुल उलट कर दिया जाए। तो तुम क्या करते हो, तुम झूठ घड़ते हो। तीसरी बात कही, इन्नल्लज़ीना ताबुदूना मिन दूनिल्लाही, कि बेशक तुम इबादत करते हो अल्लाह को छोड़कर, जिनकी तुम इबादत करते हो वो क्या है, ला यमलिकूना लकुम रिज़्क़न, वो तुम्हें कोई रिस्क देने का इख्तियार भी नहीं रखते। तुम्हें वो क्या रिस्क देंगे, उनके पास तो कोई इख्तियार है ही नहीं, बल्कि उल्टा क्या है, फबतगू इंदल्लाह रिज़्क़ा, तुम अल्लाह से रिज़्क तलब करो, वअबुदूहु और उसी की बंदगी करो, वश्कुरूला और इसका शुक्र अदा करो। तो ये तीसरी दलील जो थी कि तुम्हें वो रिज़्क देने का इख्तियार नहीं रखते, कैसे पता चलता है कि तुम जो है इनके आगे चढ़ावे चढ़ाते हो, नजरे नियाजे लेकर जाते हो और तुम फिर बाद में जो है वो इनकी इनके गुनगाते हो। तो कहा कि नहीं, उनके पास कोई भी इख्तियार नहीं है। कितने खूबसूरत तीन दलाइल दिए हैं, है ना, नंबर एक तुम्हारे हाथों के घड़े हुए, नंबर दो इनसे कोई नफा नुकसान तुम्हें नहीं पहुंच सकता, ये कहानियां हैं झूठी कि अगर तुमने इनको ना माना तो तुम्हें नुकसान होगा, औलाद नहीं होगी, रिस्क नहीं होगा, खेती नहीं, खेती में पैदावार नहीं होगी, जानवर मर जाएंगे, ये झूठ है। और तीसरी बात कि तुम्हें तो ये क्या रिस्क देंगे, खुद तुम्हारी नजरों नियाज के मोहताज हैं। फिर उनको तीन काम बताए, पहली क्या है, फबतगू इंदल्लाह रिज़्क़ा, अल्लाह के पास रिस्क तलाश करो, तो रज़ाक अल्लाह है, तुम्हारे हाथों के घड़े हुए बुत नहीं है। दूसरी बात, वाबुदू, उसी की इबादत करो, उसी के आगे झुको। तीसरी बात, वश्कुरूला, और इसका शुक्र अदा करो। तो असल बात क्या है कि हजरत इब्राहिम अलैहिस्सलाम ने अपनी कौम को बताया कि इबादत और शुक्रगुजारी का असल हकदार कौन है, और असल हकदार कौन है, जिसके इख्तियार में है सब कुछ, जो राजिक है, रज़ाक है, देने वाला है, तुम्हें भी देता है और सबको देता है। तो क्या करो, उसकी इबादत करो और उसकी जो है ना शुक्री ना करो। तो इबादत और शुक्र गुजारी का असल हकदार अल्लाह है, तो फिर क्या करो, उस अल्लाह की इबादत करो, उसके आगे झुक जाओ। इलैही तुरजाऊन, उसी की तरफ तुम्हें लौट कर जाना है, تو اب آخرت کا عقیدہ بھی سامنے رکھ دیا. اگر تم اپنے انہی کاموں پہ لگے رہے, شرک کرنا, بتوں کو تراشنا اور نفع نقصان کا مالک اپنے بتوں کو سمجھنا, تو پھر ہوگا کیا کہ جاؤ گے کہاں؟ اللہ کے پاس جب جاؤ گے تو اللہ تم سے جو ہے تمہارے عملوں کا حساب لے گا. اور پھر دیکھیں کہ حضرت ابراہیم علیہ السلام جو اپنی قوم کو توحید اور آخرت کی دعوت دیتے ہیں اور جو وہ غلط کام کر رہے ہیں ان کو سمجھاتے ہیں, پھر کیا کہتے ہیں, وَإِن تُكَذِّبُوا فَقَدْ كَذَّبَ أُمَمٌ مِّن قَبْلِكُمْ, اور وَإِن تُكَذِّبُوا, اور اگر تم جھٹلاؤ. اب یہاں پہ کیا کہا جا رہا ہے, اللہ رب العزت جو ہیں وہ متوجہ کر رہے ہیں, ان کو یہ بات بتا رہے ہیں کہ اور اگر تم جھٹلاؤ, اگر تم جھٹلاؤ گے, فقط کذب امم من قبلکم, تو تم سے پہلے بہت سی قومیں جو ہیں وہ جھٹلا چکی ہیں. تو کیا مطلب ہے کہ اگر ان باتوں میں تم مجھ کو جھوٹا سمجھو گے تو یاد رکھو میرا کوئی نقصان نہیں, تم سے پہلے بھی بہت سی امتیں اپنے پیغمبروں کو جھوٹا سمجھ ہی چکی ہیں, تو پیغمبروں کا تھوڑا نقصان ہوا تھا, ہے نا, پیغمبروں کا تھوڑا نقصان ہوا تھا جب انہوں نے جھٹلایا, تو اللہ کے عذاب کا کوڑا جو تھا پھر کیا ہوا, ان قوموں پر آ کر پڑا تھا, تو برے انجام سے وہ قومیں ہی دوچار ہوئی تھی. تو یہ جو آیت ہے آیت نمبر 18, اس میں سخت الفاظ میں تنبیہ کی گئی ہے کہ اگر میری بات نہ مانی اور جھٹلانے پر اڑے رہے تو یاد رکھو تمہارا انجام بھی ایسا ہی ہوگا جیسے ان قوموں کا ہوا جنہوں نے جھٹلایا تھا. فقط کذب امم من قبلکم, تو بہت سی قومیں پہلی بھی ایسے گزر چکی ہیں جنہوں نے اللہ کو جو ہے وہ جھٹلایا تھا, تو پھر ان کا انجام کیا ہوا, قوم نوح, قوم عاد, قوم سمود, وہ تباہ و برباد ہو گئی. وما علی الرسول الا البلاغ المبین, اور رسول پر صاف صاف پیغام پہنچا دینے کے سوا کوئی ذمہ داری نہیں ہے. رسول کا کام کیا ہے, بلاغ, پہنچا دینا, اور کیسے, المبین, کھول کھول کر, صرف پہنچانا نہیں بلکہ کھول کھول کر. تو میرا تو بس فرض اتنا ہی ہے کہ میں حق بات کو تمہیں پہنچا دوں, اس کے بعد میرے ذمے جو ہے اور کچھ بھی نہیں, میرا فرض ادا ہو جائے گا اور اب ذمہ داری تمہاری ہے. اب پوچھ تم سے ہوگی, مجھ سے نہیں ہوگی, کہ تم نے راہ راست اختیار کیوں نہیں کی. پھر اس کے بعد جو ہے اللہ رب العزت دلائل دیتے ہیں. آپ دیکھ لیجئے کہ اب یہاں پر اللہ تعالی دلائل دے رہے ہیں, اور دلائل کیا ہیں کہ توحید اور آخرت کا عقیدہ اختیار کرنا کیوں ضروری ہے. اس لیے کہ وہ بھول گئے اللہ تعالیٰ کو, وہ اللہ تعالیٰ کو پہچانتے نہیں ہیں. اب آپ دیکھیں کہ یہ اور اس کے بعد والی آیات, آیت نمبر 19 سے لے کر 23 تک کیا ہے, مفسرین یہ کہتے ہیں کہ یہ جملہ معترضہ ہے. معترضہ کیا ہوتا ہے, یہ کہ بیچ میں ایک ایسی بات آ جائے جو موضوع کے ساتھ نہیں چل رہی. مثلاً لیکچر دیتے دیتے کسی کو کہا جائے کہ ذرا لائٹ آف کر دے, ذرا پنکھا چلا دے, ہے نا, کوئی بات کرنا, اس کو بھی جملہ معترضہ کہتے ہیں, ایسا جملہ کہ جو بیچ میں آ جاتا ہے. اور بعض اوقات ایسا ہوتا ہے کہ اسی توحید اور آخرت کے جو دلائل ہیں ان کو مزید واضح کرنے کے لیے پھر کیا ہوتا ہے کہ کچھ کائنات سے دلائل دیے جاتے ہیں. تو اب یہاں پر بھی کیا ہے کہ اللہ تعالی کی طرف سے چند مثالیں, جیسے پہلے بھی صورتوں میں آپ پڑھ چکی ہیں, یہاں چند مثالیں, مثالوں سے یہ بات بتائی گئی کہ کتنا ضروری ہے کہ لوگ توحید پرست بنے اور اللہ کو مانیں. کہا اولم یرو کیف یبدی اللہ الخلق ثم یعیدو, کیا نہیں دیکھا انہوں نے کہ کس طرح اللہ ابتدا کرتا ہے تخلیق کی پھر وہ اس کا اعادہ کرتا ہے, کیا ان لوگوں نے کبھی نہیں دیکھا. اولم یرو, یہاں پہ سوالیہ انداز ہے, سوالیہ انداز ہمیشہ سوچنے سمجھنے پر آمادہ کرتا ہے, دلوں کے تاروں کو چھوتا ہے اور سوچنے سمجھنے کے بعد عمل کے لیے राही निकालने पर जो है वो अमादा करता है। तो अब आप देख लीजिए कि चूंकि हजरत इब्राहिम अलैहिस्सलाम की कौम जो थी वो शिर्क कर रही थी और वो अल्लाह की सिफात को बुतों से जो थी वो बुतों की तरफ जो थी वो मंसूब करती थी, तो मौजूदा दौर में भी ऐसा ही है। तो अल्लाह ताला ने क्या किया, तौहीद के दलाइल दिए और कहा कि उसके लिए कायनात में नजरें उठाकर देखो। और आप देखें कि उस जमाने में वो समझते थे कि खेत की पैदावार जो है वो उनके बुतों की वजह से होती है, बुत खुश हैं तो अच्छा खेत पैदावार देता है, बुत नाराज हैं तो पैदावार कम होती है। आज का इंसान क्या कहता है, हमारा ग्रीन रेवोल्यूशन जो है हमारी एग्रीकल्चर साइंस का करिश्मा है कि वो कहता है कि खेतों की पैदावार ज्यादा जो है ये साइंस के कारनामे हैं, है ना। तो इंसान ये कहता है, या फिर कहता है कि सेहत जो है वो फलां हॉस्पिटल में है, फलां डॉक्टर के पास है, बेटा फलां के पास इलाज करवाएं तो फिर बेटा है। तो आज के दौर में भी इंसान क्या करता है कि मुख्तलिफ अंदाज में वो बात करता है और अल्लाह को भूल जाता है। तो अल्लाह ताला कहते हैं, क्या तुम लोगों ने देखा नहीं कैफा, किस तरह युब्दिउल्लाहुल खल्का, कि अल्लाह खल्क की इब्तदा करता है, तुम्मा युईदु फिर उसका एआदा करता है। इन ज़ालिका लिल्लाहि यसीर, बेशक ये एआदा करना अल्लाह के लिए आसान तर है। इससे क्या बात पता चलती है कि लोगों गौर तो करो कि चीजें अदम से वजूद में कैसे आती हैं, है ना। तो इसी तरह जो इंसान दुनिया से मिट गए फिर दोबारा अल्लाह उनको पैदा करेगा, तो अल्लाह के लिए ये कुछ भी चीज जो है ये मुश्किल नहीं है। तो कहां देखा जाए, कहां देखा जाए, आप दूर ना जाएं। आपको याद है सूरत अल बकरा जब पढ़ी थी तो आपको जो है बच्चे की पैदाइश के मराहिल पर पावर पॉइंट दिखाई गई थी, है ना, कि किस तरह बच्चा जो है वो उसकी इब्तदा होती है। तो इंसान कैसे पैदा होता है, अल्लाह ताला ने मट्टी से इंसान का पुतला अपने हाथ से बनाया, उस वक्त वो मुर्दा था, फिर उसमें रूह फूंकी, वो जिंदा हो गया, फिर उसकी नस्ल से जो है वो नस्ल चलाई। इंसान ने जमीन से हासिल होने वाली गिजाओं को खाया, गिजाएं मुर्दा और बेजान थी, इन्हीं से मर्द में मनी बन गई जिसमें ला तादाद जसूमें हैं, फिर वो औरत के रहम में पहुंची, फिर इसके मादा से मिलकर नुतफा बनी, फिर नुतफा से अलका, फिर अलका से मुजगा, फिर गोश का लोथड़ा, सब कुछ मुर्दा था, बेहरकत था, बेजान था, लेकिन अल्लाह ताला ने फिर लोथड़े को रूह अता कर दी और ये जानदार इंसान बन गया। अब इंसान की शक्ल सूरत की बारी आए तो इस पर गौर करें कि कितने खलिये होते हैं, कितने सेल्स होते हैं हमारे अंदर, ना तादाद अल्लाह को पता है। अब हर सेल जो है अपने काम में लगा होता है, अपने रास्ते से हटता नहीं है, रास्ता भूलता नहीं है, किसी दूसरे सेल के काम में दखल भी नहीं देता। नाक का सेल नाक की जगह पे पहुंचता है, आंख का सेल आंख में, कान का कान में, और एड़ी का एड़ी की जगह पे पहुंचेगा, है ना, और फिर वो सेल बराह रास्त अपनी जगह पे जाकर अपना काम शुरू कर देता है। तो इंसान की एक खास शक्ल सूरत बन जाती है ना। और फिर रहम मादर में अंधेर कोठड़ी है, पर्दों पे पर्दे हैं, लेकिन क्या है कि बड़ा डिसिप्लिन है। और क्या होता है, कभी नहीं होता कि इंसान की नाक का एक नथना छोटा हो और दूसरा बड़ा हो, एक नथना लंबूतरा हो और दूसरा चिपटा हो, है ना, दोनों एक जैसे ही होते हैं ना। तो क्या बात पता चलती है, और एक डिसिप्लिन है। दूसरी बात क्या है, मुकर्रा वक्त में कि धकेल कर इस बच्चे को, इस जो है वो इंसान को रहम मादर से बाहर निकाल दिया जाता है, है ना। तो ये क्या है कि मुर्दा गिजाएं खाकर अल्लाह ने एक जिंदा चीज दुनिया में वजूद में ला दी, पैदा कर दी। अच्छा, मसलन आप एक बीज को देखें, एक बीज के अंदर पूरी प्रोग्रामिंग जो है वो फीड की भी होती है। कैसे, कंप्यूटर के अंदर आप जो प्रोग्राम फीड कर देते हैं वो आना शुरू हो जाता है, बीज के अंदर भी सारी प्रोग्रामिंग फीड की भी होती है। वो बस जमीन में जाता है और फिर जो भी मुनासिब चीजें जब उसको मिलती हैं, बीज को आंखें मिल जाती हैं, वो उसकी वो फलना फूलना शुरू हो जाता है, फिर वो तनावर बनता है, फिर उसको फल फूल लगते हैं, फिर उस पर बीज लग जाते हैं, फिर उसमें बीज आ जाते हैं। रिपीट होता है ना, ये आधा होता है ना। तो आप अपने ऊपर गौर करें, आप दरख्तों पर गौर करें, तो ये क्या है, यानी इंसान कंप्यूटर बनाए और उसमें फीडिंग करे और पूरी, यानी एक चिप है, ये डिजिटल रिकॉर्डर है इस वक्त मेरे पास, इसमें हम जो बोलते हैं वो फीड करते चले जाते हैं, बस ये चिप निकाल कर हम जब कहीं लगाते हैं तो वो चीजें सारी बाहर आनी शुरू हो जाती हैं। तो हम फीड कर सकते हैं, तो अल्लाह ताला कहते हैं कि इस कायनात के अंदर मैंने अपनी प्रोग्रामिंग फिट कर दी हुई है। कायनात दो तरह से है, तकवीनी भी है तशरीही भी है। तकवीनी क्या है, बस कुन कह दिया और वो हो जाता है। अब हवाओं को पता है कि चलना है, सूरज को पता है कि चलना है, और सूरज निकलता चला आता है, डूबता है फिर चढ़ता है, डूबता है फिर चढ़ता है, मौसम बदलते हैं, कभी गर्मी कभी सर्दी, रात आती है फिर दिन आता जाता है। तो क्या है, अवलम यरौ कैफा युब्दिउल्लाहुल खल्का सुम्मा युईदुहू, क्या इन लोगों ने कभी देखा नहीं है कि अल्लाह किस तरह खल्क की इब्तदा करता है, बीज, बीज से दरख्त, दरख्त पे बीज, फिर यानी आप सोचें कि इब्तदा है फिर इंतहा है, तो क्या है, रेपिटेशन है ना। इन्ना ज़ालिका अल्लाह यसीर, अल्लाह के लिए बड़ा आसान है कि दुनिया से इंसान चले जाएंगे, अल्लाह फिर इनको जिंदा करेगा। पहली दफा बनाना मुश्किल होता है, फिर दोबारा उसको रिपीट करना मुश्किल नहीं होता। कुल सीरु फिल अर्दी, कहा जमीन में सैर करो। एक आप और मैं सैर करते हैं ना, कभी स्नो की को देखने जाते हैं, कभी फूलों को, कभी पत्तों को, कभी मोटापा बहुत चढ़ गया है तो कहते हैं कि नहीं अब सैर करनी, अब वॉक करनी, एक्सरसाइज करनी बहुत जरूरी है, जरूर जाते हैं, है ना। एक हम सैर करते हैं और फिर कैलोरीज गिनते हैं, और जाने से पहले भी मशीन पर चढ़ते हैं, आकर भी मशीन पर चढ़ते हैं, पर अल्लाह सैर क्यों करने को कहता है। कहा कुल सीरु फिल अर्दी फन जरूर, फिर देखो कैफा बदल खल्का सुम अल्लाहु युनशियुन नशअतल आखिरा, ये किस तरह अल्लाह ताला जो है वो इब्तदा करता है तखलीक की, फिर सुम्मा फिर अल्लाह युनशियु, फिर वो जो है वो परवरिश करता है, परवान चढ़ाता है, अल आखिरा दूसरी बार, फिर किस तरह अल्लाह जो है दूसरी बार भी जिंदगी बख्शेगा। तो यहां क्या बात पता चल रही है कि अल्लाह ताला बता रहे हैं कि अल्लाह ताला पहली दफा भी पैदा करता है, सुम्मा युनशियु नशअतल आखिरा। तो नशअता यहाँ पे मसदर के मसदर है ना, और युनशियु जो है ये फेल है, तो वो पैदा करेगा अनशअता जिंदगी, अल आखिरा बाद की। तो मतलब इसका क्या है कि अल्लाह ताला जो है, बस यही नहीं कि अल्लाह ने पैदा करके जो है वो छोड़ दिया है, बल्कि अल्लाह ताला जो है वो पैदा भी किया है फिर पाल पोस कर बढ़ाएगा, है ना। तो ये है इसके मानी कि अल्लाह किस तरह इब्तदा करता है और फिर एक दफा पैदा करके जब इंसान मिट जाएगा फिर दूसरी दफा दोबारा इंसान को पैदा करेगा, फिर उसको दूसरी दफा जिंदगी देगा, ये मानिए यहां पर। इन्नल्लाहा अला कुल्ली शैइन कदीर, बेशक अल्लाह सब कुछ करने पर कादिर है, कि जिंदगी फिर मौत, मौत के बाद फिर जिंदगी, बहार है तो खिजां, खिजां के बाद फिर बहार, है ना। तो क्या है कि खाली की कुदरत के क्रश में है, हर रोज हमें नजर आते हैं। तो बाहर जाकर जब सैर करें तो क्या देखना चाहिए कि पहले पत्ते हरे थे अब जर्द कैसे हो गए, पहले तो अभी गर्मी का मौसम था अब स्नो सीजन कैसे आ गया, पहले हवाएं नहीं चल रही थी अब हवाएं कैसे चलने लगी। युअज्जिबु मन यशा व यरहमु मन यशा व इलैहि तुक्लबून, जिसे चाहे वो सजा दे दे और जिस पर चाहे वो रहम करे और उसी की तरफ तुम फेरे जाने वाले हो। तो इस आयत में जो है वो तीन बातें हमारे सामने रखी कि दुनिया के वाकयात, तारीख के मताले और बसीरत से इस बात को समझो कि अल्लाह जिसको चाहता है सजा देता है। किसको सजा देता है, जो अल्लाह का कहना नहीं मानता उस पर अल्लाह अजाब भेज देता है। अल्लाह रहम किस पर करता है, वो जो माफी मांगते हैं, ईमान और अमले सवाले करते हैं तो अल्लाह ताला उनको माफ कर देता है, उन पर रहम करता है। और अल्लाह की रहमत क्या है कि फिर वो किताब पैगंबर की जिंदगी से सीखते हैं, और फिर अल्लाह की सबसे बड़ी रहमत क्या है, हदायत, और उसके बाद फिर जन्नत और अल्लाह की करमे नजर। और तीसरी बात क्या है, यानी गोया कि दो रवैये हर एक की अपनी मर्जी है, सीधे रास्ते का या बुरे रास्ते का। सीधा रास्ता अख्तियार करोगे तो जन्नत, बुरा रास्ता अख्तियार करोगे तो अजाब। और फिर बताया वह इलैही तुक्लबून, और उसी की तरफ तुम फेर कर ले जाए जाओगे। किसी और की हैसियत नहीं है कि دنیا میں کوئی کسی کی گرفت کر سکے، کسی کی دہائی کر سکے، تو اصل میں یہ بھی انسان ہے جو اللہ کی طرف جو ہے لے جایا جائے گا. تقلب المزار مجھول ہے. وما انتم بمعجزین فی الارض ولا فی السماء، اور نہ تم زمین میں عاجز کرنے والے ہو نہ آسمان میں. اس کا مطلب کیا ہے کہ گناہ کرنے کے بعد تم بھاگ کر کہیں جا نہیں سکتے، اللہ کی گرفت سے کہیں بچ نہیں سکتے. زمین کی تہوں میں کہیں اتر جاؤ یا آسمان کی بلندیوں میں پہنچ جاؤ، بہرحال ہر جگہ سے تمہیں پکڑ کر لایا جائے گا اور اللہ کے سامنے پیش کیا جائے گا. وما انتم بمعجزین فی الارض ولا فی السماء، جو کچھ بھی انسان کر رہا ہے پھر کہیں جا نہیں سکتا، نہ زمین کی تہوں میں نہ آسمان کی بلندیوں میں. وما لکم من دون اللہ من ولی ولا نصیر، اور اللہ سے بچانے والا کوئی بھی نہیں ہے، نہ کوئی دوست اور نہ ہی کوئی مددگار. اس سے کیا بات پتہ چلتی ہے کہ نہ تو انسان کے اندر خود اتنا زور ہے کہ وہ اللہ کی پکڑ سے اپنے آپ کو بچا سکے، اور نہ ہی کسی اور کے پاس اتنا زور ہے، کسی دوست کے پاس یا کسی مدد کرنے والے کے پاس، کہ وہ اللہ کی پکڑ سے بچا سکے، ہے نا. تو ساری کائنات میں کسی کی مجال نہیں ہے کہ جن لوگوں نے کفر اور شرک کیا ہے، اللہ کے آگے جھکنے سے انکار کیا ہے، بڑی جرت کے ساتھ اللہ کی نافرمانیاں کی ہیں، اللہ کی زمین کو اللہ کے فساد سے بھر دیا ہے، تو پھر اللہ کے فیصلہ عذاب کو ان پر نافذ ہونے سے روک سکے، اللہ کی عدالت میں یہ کہنے کی جرت کر سکے کہ اس کو معاف کر دیا جائے کہ میں اس کا سفارشی ہوں. وما لکم من دون اللہ من ولی ولا نصیر، کوئی نہ دوست ہے اور نہ ہی مددگار. والذین کفروا بآیات اللہ، رہے وہ لوگ جنہوں نے کفر کیا اللہ کی آیات کا، وہ آیات جو پیغمبروں نے پیش کی، وہ آیات جو کائنات میں بکھری پڑی ہیں، وہ آیات جو انسان کے اپنے جسم کے اندر ہیں، ہے نا، تو بہار، خزاں، سورج، چاند، ستارے، جو بھی ہے، وہ ساری آیات جس کا لوگوں نے انکار کیا، ولقائی، اور اس سے ملاقات کا. اولئک یئسوا من رحمتی واولئک لہم عذاب علیم، وہ میری رحمت سے مایوس ہو چکے ہیں اور ان کے لیے دردناک سزا ہے. اس سے کیا بات پتہ چلتی ہے، یئسوا جو ہے یہاں پہ معنی کیا ہے، حرمو، یہاں پہ معنی ہے بعودو، کہ وہ لوگ ہمیشہ کے لیے انہوں نے جو ہے اپنے آپ کو اللہ کی رحمت سے محروم کر لیا، اللہ کی رحمت کو اپنے اوپر حرام کر لیا، ہے نا. تو اب یہ محرومی جو ہے نا کفر کر کے ان کا مقدر بن گئی کہ اب جو ہے ان پر رحمت کے دروازے ہمیشہ کے لیے بند ہو گئے. تو یہاں پہ لوگوں کو ڈرایا جا رہا ہے، ان کو یہ بتایا جا رہا ہے کہ کفر کر کے اور اللہ کی ملاقات سے مراد قیامت کا دن، حساب کتاب کا دن، کہ لوگوں تم اس کا انکار نہ کرو، اور جس نے بھی انکار کیا ہے تو نتیجہ کیا ہے کہ آخرت میں پھر وہ اللہ کی رحمت سے مایوس ہو جائیں گے، اور پھر دنیا میں بھی وہ اللہ کی رحمت سے مایوس ہے نا، کیسے پھر ہدایت نہیں ان کو ملے گی. تو اگر رحمت کا مطلب دنیا میں لیا جائے تو ہدایت ہے، اور آخرت میں لیا جائے تو پھر کیا ہے کہ اللہ تعالی سے جب ملاقات ہوگی تو پھر اللہ تعالیٰ لوگوں کو جو بخش دیں گے، تو جو کافر ہیں ان کی طرف جو ہے اللہ کی رحمت کی نگاہ جو ہے وہ نہیں اٹھے گی. تو یہاں پر جو بات کہی جا رہی ہے کہ کفر کرنا اللہ کی آیات، اللہ کے کرشموں کا کیا ہے، اور اللہ کی ملاقات قیامت کا پھر کیا ہے، کہ لوگ جو ہیں دنیا میں ہدایت سے اور آخرت میں جزا سے اور جنت سے محروم رہیں گے. وَأُولَئِكَ لَهُمْ عَذَابٌ أَلِيمٌ، اور ان کے لیے دردناک عذاب ہے. اس کے معنی کیا ہے کہ اب ان کے لیے جو ہے وہ ایسا عذاب ہے کہ جو ہمیشہ رہنے والا ہے، بڑا ہی درد والا ہے، بڑا ہی تکلیف والا ہے، اور مراد ہے جہنم کا عذاب.